أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. إن الله وملائكته يصلون على النبي، يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه، وأرنا الباطل باطلا وارزقنا اجتنابه. اللہ تعالیٰ آپ ہمیں سچی بات دکھائیے اور اس کو فالو کرنے کی توفیق عطا فرمائیے، اور اللہ آپ ہمیں جھوٹی بات کی پہچان عطا فرما دیجئے اور اس سے بچنے کی توفیق عطا فرما دیجئے، ٹھیک ہے، تاکہ ہم جھوٹی بات کو کہیں سچا سمجھ کر کے اس کو فالو نہ کرنا شروع ہو جائیں، ٹھیک ہے. ان دعاؤں کے ساتھ ہم شروع کرتے ہیں. پچھلی کلاس کے اندر ایز یوزول ہم پوچھتے ہیں کہ کیا بات ڈسکس ہو رہی تھی، کون ایک ایک کر کے
مسجد بنانے کے بعد
اچھا ایک مسجد بنائی تھی نبی علیہ السلام. جی
ایک کوئی صحابی تھے
وہ، ہاں، جو مسجد بنانے میں شعر پڑھ رہے تھے اور نبی علیہ السلام ان شعروں کے ساتھ آگے آگے سے ایک ایک جملہ جو تھا نا، ایک ایک ہر شعر کا آخری لفظ آپ صلی اللہ علیہ وسلم دہراتے تھے، تو وہ ایک رائمنگ فارم میں جس کو ہم اردو میں کہتے ہیں گنگنانا. تو وہ صحابی حضرت، کیا نام تھا ان کا، صحابی کا نام بھول گئے، عبداللہ بن رواحہ رضی اللہ تعالیٰ عنہ، تو وہ شعر پڑھتے تھے اور نبی علیہ السلام اس کو دہراتے تھے گنگناتے ہوئے. اچھا، اور انہوں نے بتایا کہ ہاؤ دا ہجری کیلنڈر اسٹارٹڈ. ہاں، یہ بالکل آخری بات تھی جو ہم پچھلی کلاس میں ڈسکس کر رہے تھے کہ مسلمانوں کا ایک نیا کیلنڈر بھی نبی علیہ السلام نے شروع کروایا تھا. تو ہم نے آپ کو یہ بتایا تھا کہ کچھ علماء تو یہ کہتے ہیں کہ جب نبی علیہ السلام مدینہ منورہ پہنچ گئے تو آپ صلی اللہ علیہ وسلم نے پھر مسلمانوں سے کہا کہ تم اپنا کیلنڈر شروع کرو ربیع الاول کے مہینے سے، کیونکہ ربیع الاول میں پہنچے تھے نا، ٹھیک ہے. لیکن زیادہ علماء کا یہ اوپینین ہے کہ اس وقت شروع نہیں ہوا تھا بلکہ عمر فاروق رضی اللہ تعالیٰ عنہ کے زمانے میں 17 ہجری، یعنی جب 17 ایئرز گزر چکے تھے اس واقعے کو، تب مسلمانوں کا کیلنڈر شروع ہوا تھا. عمر فاروق رضی اللہ تعالیٰ عنہ نے باقاعدہ کاؤنسلنگ کری تھی، بیٹھ کر کے ڈیسائیڈ کیا تھا مسلمانوں نے کہ ہم کس طرح سے کیلنڈر شروع کریں، کس مہینے سے شروع کریں. تو مختلف اوپینینز آئے تھے، ان میں سے یہ والا اوپینین جو ہے وہ سلیکٹ کیا گیا تھا کہ جب نبی علیہ الصلوۃ والسلام نے ہجرت فرمائی تھی اور مدینہ منورہ پہنچے تھے تو ہجرت واز دا مومنٹ جب کہ اسلام اسٹیبلش ہو گیا تھا، ایک حکومت بن گئی تھی، ایک ریاست بن گئی تھی، رائٹ. تب ہم وہاں سے کیلنڈر شروع کرتے ہیں. لیکن منتھ پھر کون سا تھا، منتھ کے بارے میں کسی کو یاد ہے کہ کس مہینے سے، محرم سے کیوں شروع کیا تھا؟ حالانکہ نبی علیہ الصلوۃ والسلام نے تو ربیع الاول میں ہجرت کری تھی، تو محرم سے کیوں شروع ہوا تھا کیلنڈر، یہ کسی کو یاد ہے؟ محرم میں سے اس لیے کیلنڈر، یعنی فرسٹ منتھ آف دی ایئر وہ محرم اس لیے ڈیسائیڈ کیا تھا کیونکہ نبی علیہ الصلوۃ والسلام نے محرم میں ہی، بلکہ نبی علیہ الصلوۃ والسلام نے ایگری کیا تھا ذوالحجہ میں کہ ہاں ہم ہجرت کریں گے، اور پھر مسلمانوں کو حکم دیا تھا. تو مسلمانوں نے ہجرت کرنی شروع کب کری تھی، محرم سے شروع کری، ٹھیک ہے. تو اگرچہ کہ جو لیڈر تھے اسلامی حکومت کے، لیڈر کب آئے، ربیع الاول میں آئے، لیکن اسلامی حکومت اسٹیبلش ہونی کب شروع ہو گئی، لیڈر کے آنے سے پہلے ہی اسٹیبلش ہونی شروع ہو گئی. عجیب، آپ کی برکت سے اللہ تعالیٰ نے نقطہ ڈالا کہ اسلامک حکومت جو ہوتی ہے وہ لوگ بنانا شروع کرتے ہیں، لوگ پہلے کام کرتے ہیں، اللہ تعالیٰ لیڈر بعد میں بھیجتے ہیں، ہے نا. ہمارے علماء بھی ہمیں یہی بتاتے ہیں کہ جب لوگ نیک ہونا شروع ہو جاتے ہیں، اسلام کے مطابق زندگی گزارنا شروع ہو جاتے ہیں، اللہ کے حکم کے اوپر عمل کرنا شروع ہو جاتے ہیں، اس کے بعد پھر اللہ تعالیٰ لیڈر بھیج دیتے ہیں. تو یہاں پر اللہ تعالیٰ کا حکم کیا تھا، ہجرت کرو، ٹھیک ہے نا. مسلمانوں نے اس حکم کے اوپر عمل کرنا شروع کر دیا، اسلامک حکومت اسٹیبلش ہونی شروع ہو گئی محرم سے. اور لیڈر کب آئے، ربیع الاول کے اندر آئے، ٹھیک ہے، مدینہ منورہ کے اندر. اچھا، تو یہ دس واز اے ویری لاسٹ تھنگ. اور پھر اس کے بعد کیا ہوا کہ نبی علیہ الصلوۃ والسلام جو ہیں وہ یہاں سے قبا سے پھر اب نکلے، ہے نا. تو کب نکلے تھے، کس دن نکلے تھے، یہ کسی کو یاد ہے؟ نبی علیہ السلام قبا میں ٹھہرے, کچھ قول کے مطابق 4 دن ٹھہرے, کسی کے مطابق 10 دن ٹھہرے, کچھ علماء کا یہ بھی خیال ہے کہ 24 days 24 دن قبا کے اندر ٹھہرے, اور وہاں پہ جا کر کے مسجد بھی, وہاں پہ ٹھہرنے کے دوران مسجد بھی بنائی اور بہت سارے لوگوں سے ملاقاتیں بھی کریں. جی جمعے کے دن, ماشاء اللہ محمد صاحب نے بتایا جمعے کے دن, ٹھیک ہے, بہت اچھی بات. اچھا تو قبا میں جو ٹھہرے تھے نا, تو اس قبا کے قیام کے دوران نبی علیہ السلام سے بہت سارے لوگ ملنے کے لیے آتے تھے, کیونکہ مدینہ منورہ صرف چند قدم ہی دور ہے وہاں سے نا, ٹھیک ہے, 3 کلومیٹر دور ہے مدینہ منورہ. تو انصار آ کر کے ملاقات کرتے تھے مدینہ منورہ سے. اچھا اس کے بارے میں ایک بڑا انٹرسٹنگ واقعہ لکھا ہوا ہے کتابوں میں کہ نبی علیہ السلام گھر میں بیٹھے ہوتے تھے بالکل چپ چاپ, ٹھیک ہے, خاموش بیٹھے ہوئے, اور حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ جو ہیں وہ کھڑے ہوئے تھے, ٹھیک ہے نا. تو جو لوگ ملنے کے لیے آتے تھے نا, تو ابوبکر صدیق رضی اللہ تعالیٰ کو نبی علیہ السلام سمجھنا شروع کر دیتے تھے, ہے نا. تو وہ آ کر کے ابوبکر صدیق رضی اللہ تعالیٰ سے ایسے ملتے تھے جیسے کہ نبی علیہ السلام سے مل رہے ہیں, ٹھیک ہے نا. پھر بعد میں لوگوں کو پتا چلا کہ نبی علیہ السلام تو یہ ہیں. جب کیسے پتا چلا, وہ بھی ایسے پتا چلا کہ ایک دم سے دھوپ ہو گئی, ٹھیک ہے نا, اور وہ چونکہ سہن تھا کچھ ایسا تھا, یعنی گھر میں تو تھے لیکن سایہ نہیں تھا وہاں پر, تو دھوپ ہو گئی نا. تو جب دھوپ ہو گئی تو ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ نے اپنی چادر لی یا کوئی رومال ٹائپ کی کوئی چیز لی اور نبی علیہ السلام کے اوپر سایہ کر دیا کہ آپ صلی اللہ علیہ وسلم کو دھوپ نہ لگے, اتنا خیال کرتے تھے حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ, اتنی محبت تھی. تو جب لوگوں نے دیکھا نا کہ یہ ان کے اوپر سایہ کر رہے ہیں تو اس کا مطلب ہے وہ بڑے ہیں یہ چھوٹے ہیں, تب لوگوں کو پتا چلا کہ وہ جو بیٹھے ہوئے ہیں نا وہ ہیں نبی علیہ السلام, ٹھیک ہے. اس کے اوپر جب ہم نے یہ واقعہ سنا تو ہمیں بھی ایک واقعہ یاد آیا اپنی زندگی کے اندر, ٹھیک ہے. جب امریکہ میں رہتے تھے تو پہلی دفعہ جب ہمیں ہماری ملاقات ہوئی اپنے شیخ سے حضرت پیر ذوالفقار احمد نقشبندی دار الاوقاتم سے, وہ ملاقات کیسی ہوئی کہ جی لوگوں نے ہمیں بتایا کہ اچھا وہ نا اس گھر کے اندر موجود ہیں تو آپ اس گھر میں جا کر کے ان سے مل لیں. تو جب ہم گھر کے اندر داخل ہوئے نا, ہم نے سنا ہوا تھا کہ جی یہ جو شیخ صاحب ہے نا یہ سفید کپڑے پہنتے ہیں, یہ جو شیخ صاحب ہے نا یہ سفید پگڑی پہنتے ہیں, امامہ پہنتے ہیں, ٹھیک ہے. تو ہمارے ذہن میں ایک شکل بنی تھی جو سفید کچھ کپڑا وپڑا پہنا ہوگا اور سفید امامہ پہنا ہوگا. اب نا ہم جب گھر کے اندر داخل ہوئے نا, تو سامنے بالکل مین انٹرنس سے داخل ہوئے تو لیفٹ سائڈ کے اوپر سٹنگ ایریا تھا جو گیسٹ روم ٹائپ کا ہوتا ہے. اب اس سٹنگ ایریا کے اندر ایک بڑا سا صوفہ تھا, اس کے اوپر نا 3 لوگ بیٹھے ہوئے تھے. جی تو 3 لوگ بیٹھے ہوئے تھے, ان میں 2 جو تھے نا وہ ذرا ینگ نظر آ رہے تھے اور 1 تھوڑے سے زیادہ عمر کے نظر آ رہے تھے. کپڑے سب نے ایک جیسے پہنے ہوئے تھے, سب نے امامہ پہنا ہوا تھا. تو ہم سمجھے کہ جو بیچ میں بیٹھے ہوئے نا وہ حضرت جی ہیں. جا کر کے ان سے ملاقات کری, جی السلام علیکم, جی وعلیکم السلام, بہت اچھے سے ملاقات وغیرہ ہو گئی. پھر ہم بیٹھ گئے, پھر پتا چلا کہ حضرت جی تو اوپر ہیں, اوپر کے کمرے کے اندر ہیں. یہ تو غالباً شیخ ظفر صاحب تھے, ظفر الاسلام صاحب جو ماشاء اللہ ریاض بھی کراتے ہیں. تو یہ بات ہے, یہ جو ایمان والے ہوتے ہیں نا یہ ایسے بن کر کے رہتے ہیں کہ ان میں اور ان کے اسٹوڈنٹس میں کوئی فرق نظر نہیں آتا, ٹھیک ہے نا. ایک اسلامک ملک ہے, بہت دیندار لوگ وہاں پر ہوتے ہیں, ٹھیک ہے نا. تو اس ملک کے اندر جو بہت زیادہ دیندار اور متقی قسم کے لوگ ہوتے تھے نا, ان کے بارے میں نان مسلمز کہتے تھے, نان مسلمز, کہ یہاں پہ یہ جتنے لوگ ہیں نا یہ سارے کے سارے ایک جیسے رکھتے ہیں, ان میں کوئی جو ہے وہ پاکستان سے آیا ہوا ہوتا ہے, کوئی جو ہے وہ عرب سے آیا ہوا ہوتا ہے, کوئی اس میں آسٹریلیا سے آیا ہوا ہوتا ہے, کوئی اس میں امریکہ سے آیا ہوا ہے, کوئی یورپ سے آیا ہوا ہے, کوئی افریقہ سے آیا ہوا ہے, لیکن سارے ایک جیسے لگتے ہیں, کوئی فرق نہیں نظر آتا ان سب کے اندر. سارے ایک جیسے کپڑے پہنتے ہیں, سارے ایک جیسے کام کرتے ہیں, سارے ایک طریقے سے کھانا کھاتے ہیں, سارے ایک طریقے سے جو ہے نا وہ لباس پہنتے ہیں, سب کچھ ایک جیسا ہے نا, ان میں کوئی فرق ہی نظر نہیں آتا. آسٹریلیا والا بھی ویسے ہی رہتا ہے جیسے کہ امریکہ والا رہتا ہے, جیسے پاکستان والا رہتا ہے, جیسے انڈیا کا تو خیر پتہ نہیں پہنچ پاتے تھے نہیں پہنچ پاتے, لیکن سارے ایک جیسے. تو بھائی سارے ایک جیسے جو ہوتے ہیں تو وہ کیوں سارے ایک جیسے ہوتے ہیں, کیسے 20th century کے اندر سارے ایک جیسے کیسے بن جاتے ہیں؟ اس لیے کہ سنت تو ایک ہی ہے نا بھائی, نبی علیہ السلام تو سب کے ایک ہی ہیں, ٹھیک ہے نا. تو نبی علیہ السلام کی سنتوں کو سارے فالو کرتے ہیں, جتنے متقی پرہیزگار لوگ ہوتے ہیں وہ نبی علیہ السلام کی سنتوں کو اپناتے ہیں, ویسے ہی کپڑے پہنتے ہیں, رائٹ, ویسے ہی کھانا کھاتے ہیں, ویسے ہی جو ہے وہ رہنا سہنا ہوتا ہے. نبی علیہ السلام ایک ہیں, نبی علیہ السلام کی سنت ایک ہے, تو اس وجہ سے سارے ایمان والے ایک جیسے رہتے ہیں. है ना, आप हमारे हजरत के पास चले जाएं, सारे के सारे एक जैसे जुब्बे पहने हुए होंगे, एक जैसे इमामे पहने हुए होंगे, एक जैसे टोपी पहने हुए होंगे, एक ही तरीके से जो है वो एक दूसरे से मिल रहे होंगे। सुन्नत एक है, इस वजह से ईमान वाले सारे एक जैसे ही लगते हैं, ठीक है। तो यही मामला उनके साथ भी हुआ, और यहाँ पर अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु और नबी सल्लल्लाहु अलैहि वसल्लम के भी यही मामला था। अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु नबी सल्लल्लाहु अलैहि वसल्लम की ना डिट्टो कॉपी, इसको उर्दू में कहते हैं डिट्टो, अंग्रेजी का लफ्ज है एक्चुअली, डिट्टो कॉपी कहते हैं, बिल्कुल एक एक चीज नबी सल्लल्लाहु अलैहि वसल्लम जैसी है ना, हर अदा नबी सल्लल्लाहु अलैहि वसल्लम जैसी, जाहिर भी बातिन भी सब कुछ। बस नबी सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ताला ने नबूवत का ताज पहनाया था, और नबी सल्लल्लाहु अलैहि वसल्लम के ऊपर जिब्रील अलैहि सलाम नाज़िल होते थे, और असल नबी सल्लल्लाहु अलैहि वसल्लम ही है, लेकिन अबू बकर सिद्दीक जो थे वो उनकी कॉपी बन गए थे, ठीक है ना। नकल, नकल का मतलब कॉपी, ठीक है। तो अब लोगों को पता नहीं लगता था कि ये कौन है, तो उन्हीं को नबी सल्लल्लाहु अलैहि वसल्लम समझ करके उनसे मुसाफिर करना शुरू हो जाते थे। अच्छा, इस वाक्य में एक चीज छोटी सी और भी रह गई थी, तो वो हमें चूंकि याद आ गई है तो वो भी बता देते हैं कि जब नबी सल्लल्लाहु अलैहि वसल्लम घर से निकल गए थे ना मक्का मुकरमा के, ठीक है, तो आप सल्लल्लाहु अलैहि वसल्लम और अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु ये लोग तो जाकर गारे सौर के अंदर, ठीक है। तो पीछे से जब अबू जहल और इन सबको पता चला था कि ये लोग भाग गए हैं और इस तरह से हो गया है, तो फिर वो लोग जाहिर है तलाश करते करते सबसे पहले किधर गए, अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु के घर पे गए, ठीक है। तो वहां पर अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु के घर वाले औरतें मौजूद थी, जैसे पीछे बात हो चुकी है ना, उनके अबू भी मौजूद थे, अबू कहाफा, और मुझे फिर डिस्टर्ब कर रहे हैं आप, तो इस तरह की बात नहीं हो सकती, मुश्किल हो जाएगी, ठीक है। तो बेटियां भी थीं, वालिद भी थे, उसी तरह नबी रसूलुल्लाह सलाम की बेटियां वगैरह भी, वो भी घर पे थे, ठीक है। बहरहाल तो वगैरह सिद्दीक रज़ियल्लाहु अन्हु के घर पे गए, तो अबू जहल ने हजरत अस्मा रज़ियल्लाहु अन्हा, जो कि अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु की बड़ी बेटी थी, अगरचे की उम्र भी उनकी छोटी ही थी, कम ही थी, 10 years, 10-12 years थी, ठीक है, लेकिन बड़ी बेटी थी वो, तो उनसे पूछा कि तुम्हारे वालिद कहाँ हैं, और पता था इसको कि जहाँ इनके अब्बू होंगे वही नबी अलैहिस्सलाम भी होंगे, तो उन्होंने बताया, उन्होंने कहा मुझे नहीं पता, ठीक है। अब जाहिर उनको क्या पता कि कहाँ निकल के इस वक्त कहाँ पहुंचे हुए, तो उन्होंने कहा मुझे नहीं पता। तो अबू जहल को इतना गुस्सा आया, उसने हजरत अस्मा रज़ियल्लाहु अन्हा को थप्पड़ मारा, बहुत जोर का थप्पड़ मारा, ठीक है ना, हत्ता कि उनकी बालियां टूट करके नीचे गिर गईं और उनके मुंह के ऊपर थप्पड़ का निशान हो गया। नबी अलैहिस्सलाम के पास जब वो आई, नबी अलैहिस्सलाम ने देखा तो उन्होंने भी बताया कि ऐसा ऐसा हुआ था मेरे साथ, ठीक है। तो बच्ची थी लेकिन नबी अलैहिस्सलाम की ऐसी मोहब्बत थी कि अबू जहल का थप्पड़ भी बर्दाश्त कर लिया और उसको नहीं बताया कि वो किस तरफ गए हैं, कैसे गए हैं। ये बता सकती थी कि अच्छा मुझे तो नहीं पता इस वक्त वो कहाँ है, लेकिन मेरे भाई को पता है, तो मेरे भाई से पूछ लो जाकर के, नहीं कुछ भी नहीं बताया, ठीक है, लिख करके सवाल करें, ठीक है। उन्होंने एक चीज लिख करके पूछी है कि देवबंद आए तब भी ऐसे ही मामला हुआ, शेख उल हदीस साहब को हजरत जी समझ कर मिल रहे थे लोग, माशाल्लाह। उन्होंने लिखा कि हमारे शेख इंडिया गए थे ना दारुल उलूम देवबंद में, जब पहुंचे तो वहां पर हजरत के साथ हजरत के एक स्टूडेंट थे, हजरत शेख उल हदीस कहते हैं उनको, मौलाना हबीबुल्लाह, तो लोग समझे कि ये हजरत जी हैं, लोग उनसे मिलना शुरू हो गए, ठीक है ना। तो यही बात है, तो ईमान वाले होते हैं ना वो एक जैसे बन करके रहते हैं, ठीक है, अपने आप को कोई इंडिविजुअल कोई खास बना करके नहीं रखते हैं। अच्छा, कुछ लोगों ने ये भी बताया था कि वो जो शेख उल हदीस साहब थे ना, क्योंकि वो पठान है तो जरा लंबे चौड़े से हैं, तो लोग समझे थे वो जुनैद जमशेद है। तो इंडिया में अक्सर लोगों ने तो पूछा आप जुनैद जमशेद हैं, जुनैद जमशेद नहीं हुए, ठीक है, मोहब्बत की वजह से, ठीक। अच्छा, तो नबी अलैहिस्सलातु वस्सलाम फिर कुबा से निकले जुमे के दिन, लेकिन जुमे की सुबह को उन्होंने सफर शुरू किया, तो अब जाहिर है लोग भी बहुत सारे थे, ठीक है ना, तो जरा आहिस्ता आहिस्ता सफर शुरू किया। सामने माशाल्लाह क्या नाम था उनका, हजरत जिन्होंने झंडा लगाया था, बुरैदा रज़ियल्लाहु अन्हु, वो झंडा लेकर के भी आगे आगे चल रहे थे, तो जाहिर है स्लो सफर था, तो उतनी थोड़ी सी देर में ना फिर जुमे का वक्त शुरू हो गया। जब जुमे का वक्त शुरू हो गया तो आप सल्लल्लाहु अलैहि वसल्लम ने पहली नमाज जुमा पढ़ी, अपनी जिंदगी की पहली नमाज जुमा, वैसे तो जुमा मुसलमान पहले पढ़ चुके थे लेकिन नबी अलैहिस्सलाम की पहली नमाज जुमा थी। इस नमाज जुमा में ना नबी अलैहिस्सलाम ने एक खुतबा फरमाया, ठीक है, और जैसे कि नमाज जुमा पढ़ने के लिए हम जाते हैं तो फिर पहले अरबी में खुतबा होता है, फिर उसके बाद नमाज होती है, इसके बारे में भी शायद आखिर बात हुई थी। तो ये जो खुतबा था ये थोड़ा सा तवील खुतबा था, नबी अलैहिस्सलाम यूजुअली इतने लंबे खुतबे फरमाते नहीं थे, लेकिन ये पहला खुतबा था, اس سے پہلے کبھی ایسی سچویشن نہیں ہوئی ہوئی تھی کہ اتنے سارے لوگ کھڑے ہوئے ہوں کہ آپ صلی اللہ علیہ وسلم خطبہ فرما رہے ہوں. تو یہ پہلا خطبہ تھا, اس میں بہت ساری باتیں نبی علیہ السلام نے فرمائی, ٹھیک ہے نا. تو وہ پورا خطبہ تو ابھی آپ کے سامنے نہیں پڑھیں گے کیونکہ اس کے اندر نیکی کی تلقین ہے, تقویٰ وغیرہ کے بارے میں باتیں ہیں. جی مسجد جمعہ بن گئی پھر وہاں پر, ٹھیک ہے. یہاں پر ابھی نبی علیہ السلام نے جمعہ پڑھانا, تو یہاں پر مسلمانوں نے بعد میں ایک مسجد بنا دی, اس کا نام مسجد جمعہ بن گیا, پڑ گیا, ٹھیک ہے. اس کی وجہ یہی تھی کہ یہاں پہ آپ سب نے جمعہ پڑھا تھا سب سے پہلا. شیخ وہ نبی صلی اللہ علیہ وسلم کی بیٹی تھیں کون, جن کو ابو جہل نے تھپڑ مارا تھا؟ نہیں نہیں, وہ حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کی بیٹی تھی, اسماء رضی اللہ تعالیٰ عنہ, ٹھیک ہے. نبی علیہ السلام کی بیٹی وہ نہیں تھی. اچھا, تو جمعہ پڑھا, جمعے کے اندر لمبا سا خطبہ دیا. اس خطبے کے بارے میں ایک بات جو علماء نے لکھی بہت پیاری بات لگی ہمیں, تو اس وجہ سے آپ کو بھی بتاتے ہیں کہ نبی علیہ الصلوۃ والسلام نے ہجرت کے بعد یہ پہلا خطبہ دیا, ٹھیک ہے. اور اس سے پہلے کیا ٹائم تھا, 13 سال نبی علیہ الصلوۃ والسلام نے مکہ مکرمہ کے اندر کیسے گزارے تھے, انتہائی مشکل کے اندر, تکلیفوں کے اندر گزارے تھے نا. اور کافروں نے کتنا آپ صلی اللہ علیہ وسلم کو بھی تکلیفیں پہنچائی تھیں, کتنا برا معاملہ کیا تھا, مسلمانوں کو قتل بھی کیا بہت سارے مسلمانوں کو, رائٹ. لیکن اس خطبے کے اندر نبی علیہ الصلوۃ والسلام نے ایک بھی بات ایسی نہیں کری کہ ان لوگوں نے میرا ساتھ یہ کیا, ان لوگوں نے میرے ساتھ وہ کیا, کتنے گندے لوگ تھے, اب میں تمہارے درمیان آ گیا ہوں, وہ بہت برے لوگ تھے, ان کے وہ ایسے تھے, وہ ویسے تھے, انہوں نے میرے ساتھ ایسا کیا, جیسے ایک شکایت کرتے ہیں نا قرآنوں کی, دوسروں کی برائیاں کرنا. نبی علیہ الصلوۃ والسلام نے کسی کی برائی نہیں کری اس پورے خطبے کے اندر, کسی دوسرے کا ذکر نہیں کیا. بس اس طرح کی باتیں کہ لوگوں تقویٰ اختیار کرو اور اللہ تعالیٰ کی بات مان کر کے چلو, اللہ تعالیٰ سے ڈرو, رائٹ, اور نیکی کی باتیں, ٹھیک ہے نا, کہ بھائی جو اللہ تعالیٰ کی بات نہیں مانے گا تو پھر وہ ہلاک ہو جائے گا, جو اللہ کی بات مانے گا اس کو اللہ تعالیٰ دنیا میں بھی عزت دیں گے, ہے نا. اللہ تعالیٰ تمام لوگوں کے مالک ہیں, کوئی چیز اللہ تعالیٰ کو کنٹرول نہیں کر سکتی, اللہ تعالیٰ سب چیز ہر چیز کو کنٹرول کرتے ہیں, لہٰذا تم اپنا معاملہ اللہ تعالیٰ کے ساتھ درست کر لو, اللہ تعالیٰ کے دوست بن جاؤ, ٹھیک ہے. لوگوں کی فکر مت کرو کہ وہ کیا کہے گا, یہ کیا کہے گا. لوگوں کی فکر کرنے کا مطلب یہ نہیں کہ لوگوں کی فکر نہ کرو کہ وہ جہنم میں جا رہے ہیں کوئی بات نہیں, جائیں, آئی ڈونٹ کیئر, نہیں, یہ مطلب نہیں ہوتا لوگوں کی فکر نہ کرو. لوگوں کی فکر کرو لیکن اس طرح نہ کرو کہ اگر میں نیکی کا کام کروں گا تو لوگ کیا کہیں گے, اگر میں ایسے کپڑے پہنوں گا تو لوگ کیا کہیں گے, اگر میں ان کے ساتھ مل کر کے جو ہے وہ الٹی سیدھی حرکتیں نہیں کروں گا تو وہ کیا کہیں گے. یہ نہیں کرو, لوگوں کی فکر نہ کرو, ٹھیک ہے, کہ وہ کیا کہیں گے, ٹھیک ہے. اور آخر میں فرمایا اللہ اکبر ولا قوۃ الا باللہ العلی العظیم, ٹھیک ہے. تو یہ ہو گیا جمعے کا خطبہ اور نماز جمعہ. اور نماز جمعہ جب پڑھ لی آپ صلی اللہ علیہ وسلم نے, تو پھر نبی علیہ الصلوۃ والسلام اپنی ناقہ یعنی اونٹنی کے اوپر سوار ہوئے. اونٹنی کو عربی میں ناقہ بھی کہتے ہیں. اور ابو بکر صدیق رضی اللہ عنہ کو نا اس دفعہ نبی علیہ الصلوۃ والسلام نے اپنے پیچھے بٹھایا, ٹھیک ہے. اور آپ صلی اللہ علیہ وسلم جب چلے نا تو اس وقت یہ حالت تھی کہ انصار سے بہت سارے لوگ یہاں پر آئے ہوئے تھے, بڑی تعداد میں لوگ آئے ہوئے تھے. اچھا, جمعہ جو پڑھا نا وہ 100 لوگوں نے پڑھا, 100 people were there, ٹھیک ہے نا, انصار الجمعہ. پھر اس کے بعد جب اور آگے بڑھے ہیں مسجد یعنی مدینہ منورہ کی طرف, تو بہت بڑی تعداد میں لوگ آ گئے تھے. اور اس زمانے میں یہ یعنی بڑا سائن آف آنر سمجھا جاتا تھا کہ آپ کے پاس جو ویپنز ہوتے تھے نا, ہتھیار جو ہوتے تھے, تلوار اور آپ کی جو شیلڈ ہوتی تھی اور جو نیزہ ہوتا تھا, آپ ان کو پہن کر کے نا بڑا ایڈورن کر کے اپنے آپ کو, جیسے آج کل ہم شیروانی پہنتے ہیں نا اپنے آپ کو ایڈورن کرنے کے لیے, کوئی 3-piece suit پہنتے ہیں اپنے آپ کو اچھا دکھانے کے لیے, رائٹ. اس زمانے میں وہ لوگ جو ہیں اچھے کپڑے بھی پہنتے تھے, ان کپڑوں کے اوپر اپنے ہتھیار سجا کر کے نکلتے تھے باہر, ٹھیک ہے نا, ایڈورننگ ود یور آرمامنٹس, ٹھیک ہے. تو اس طریقے سے نا بہت سارے انصار جو ہیں وہ آئے ہوئے تھے, اور کوئی نبی علیہ الصلوۃ والسلام کے رائٹ سائڈ پہ چل رہا ہے یعنی اونٹنی کے رائٹ سائڈ پہ چل رہا ہے, کوئی لیفٹ پہ چل رہا ہے, کوئی پیچھے چل رہا ہے, کچھ آگے چل رہے ہیں, ٹھیک ہے نا, کیونکہ آہستہ آہستہ چل رہے تھے تو آگے بھی لوگ جو ہیں وہ ہتھیار لگائے ہوئے چل رہے تھے. اور ہر ایک کی یہ تمنا تھی کہ نبی علیہ الصلوۃ والسلام ہمارے گھر میں آ کر کے اتریں, ہمارے گھر میں قیام فرمائیں. اور لوگ کہہ بھی رہے تھے نبی علیہ الصلوۃ والسلام ہمارا غریب خانہ حاضر ہے, جیسے ہمارے مشائخ جب جاتے ہیں تو ان کو کہتے ہیں حضرت ہمارا غریب خانہ حاضر ہے, آپ ہمارے گھر آ جائیں, آپ ہمارے گھر آ جائیں, ہر کوئی اپنا گھر پیش کر رہا ہوں, ٹھیک ہے نا. تو نبی علیہ السلام کے لیے کتنی بڑی یہ سکسیس تھی کہ ایک وقت تھا چند دن پہلے کہ مکہ مکرمہ کے اندر وہ لوگ آپ صلی اللہ علیہ وسلم کی قتل کے در پہ ہو چکے تھے, ان کو چھوڑیں گے نہیں, ان کو قتل کر دیں گے, ان کو مار دیں گے, ان کو کوئی کہتا تھا کہ ان کو جو ہے وہ اریسٹ کر کے بند کر دو کسی چھوٹی سی کوٹری کے اندر, اور کتنے دشمن تھے رائٹ. لیکن اب اللہ تعالیٰ نے نبی علیہ السلام کو 13 years اس طرح کی مصیبتوں میں صبر کروا کر کے اب نبی علیہ السلام کو فتح نصیب ہوئی, اب سکسس نصیب ہوئی, اب اتنے سارے لوگ جو ہیں وہ نبی علیہ السلام کا ہر بندہ اپنا گھر پیش کر رہا ہے نا, اور دلوں میں تمنا ہے کہ بس آپ صلی اللہ علیہ وسلم کسی طرح میرے پاس آ جائیں, میرے پاس آ جائیں, ٹھیک ہے نا. کیسی یہ ہوتی ہے محبت, اور یہ محبت جو ہے نا یہ اللہ تعالیٰ بندے کے دل میں ڈالتے ہیں جو نیکی کرتا ہے اور اللہ تعالیٰ کے ساتھ محبت کرتا ہے, یہ اللہ کی محبت کا انعام ہوتا ہے. لیکن شروع میں آزماتے ہیں اللہ تعالیٰ, ٹیسٹ کرتے ہیں, پکا کرتے ہیں, ٹھیک ہے. تو یہ چیز جو ہے وہ نبی علیہ السلام کے ساتھ بھی ہوئی, اور یہی معاملہ جو ہے نا پھر ہر اس شخص کے ساتھ ہوتا ہے کہ جو اللہ تعالیٰ سے محبت کرتا ہے. شروع میں اللہ تعالیٰ اس کو پکا کرتے ہیں, یہ آزمانا بھی یہ نہیں کہ بس تکلیف دینا اللہ تعالیٰ کو مزہ آتا ہے نا تکلیف دے دے کر کے, نہیں, بلکہ اللہ تعالیٰ اس کو نا اپنی محبت کے اندر اور اسٹرانگ بنا رہے ہوتے ہیں, پھر اس کے بعد اس کو کامیابیاں ملتی ہیں. تو ابھی ایک کامیابی یہ آپ کو ملی, تو سب جو ہے نا وہ بول رہے ہوتے تھے, حتیٰ کہ کچھ لوگ نا محبت میں آ کر کے نا اونٹنی کی جو آگے رسی لٹک رہی ہوتی ہے نا اس رسی کو پکڑ لیتے تھے, کہ جیسے کہ ہم لے کر کے جائیں, جیسے ماشاء اللہ ہمارے یہاں بھی کچھ لوگ جو ہے وہ جب وہ پکڑ کر نا ہاتھ پکڑ کے نا گھسیٹ کر کے لے جا رہے ہوتے ہیں. یہ محبت میں چونکہ ہو رہا ہوتا ہے نا اس وجہ سے اس کو بے ادبی بھی نہیں کہتے, ٹھیک ہے نا, کہ بھائی آپ نے کیسے پکڑ لیا, اب آپ ناراض ہو کے بھائی ہاؤ ڈیئر یو ٹچ می, یہ ہمارے یہاں ایسا نہیں ہوتا, ہاؤ ڈیئر یو ٹچ می رائٹ, یہ ادھر ہوتا ہوگا جہاں پہ ان کو می مائی سیلف اینڈ آئی والی زندگی گزارنی ہوتی, ہمارے یہاں ایسا نہیں ہوتا. تو اس وجہ سے نبی علیہ السلام کی اونٹ کی رسی بھی پکڑ لیا کرتے تھے کچھ لوگ, ٹھیک ہے نا. لیکن جب پکڑتے تھے تو نبی علیہ السلام فرماتے تھے اس کو چھوڑ, ٹھیک ہے نا, اس اونٹنی کو چھوڑ دو, یہ اللہ تعالیٰ کی طرف سے مأمور ہے, آرڈینڈ ہے, اللہ تعالیٰ نے اس کو آرڈر دیا ہوا ہے, اس اونٹنی کو اللہ تعالیٰ بتا رہے ہیں تم نے کدھر جانا ہے اور کہاں جا کر کے رکنا ہے, ٹھیک ہے نا. تو آپ صلی اللہ علیہ وسلم ہر ایک کو یہی کہتے تھے کہ اس اونٹنی کو چھوڑ دو, دعوہا فإنہا مأمورون, یہ اونٹنی اللہ کی طرف سے مأمور ہے, ٹھیک ہے. اچھا, آپ صلی اللہ علیہ وسلم مدینہ منورہ کی جو باؤنڈریز تھی ان میں بھی داخل ہو گئے, جہاں پہ گھر تھے صحابہ کرام کے, انصار کے, تو گھروں کی چھتوں کے اوپر نا عورتیں چڑھی ہوئی تھیں. اس زمانے میں پردے کا حکم نہیں آیا تھا, پردے کا حکم تو 5 سال کے بعد آیا, تو عورتیں گھروں کے اوپر چڑھی ہوئی تھیں, اور وہاں پر انہوں نے باقاعدہ اشعار پڑھنے شروع کر دیا عورتوں نے, عربی کے اشعار, اور یہاں پر ہی پھر وہ مشہور ترین اشعار جو ہیں جن میں وہ پڑھتی تھیں, طلع البدر بدر علینا, طلع البدر علینا من ثنیات الوداع, وجب الشکر علینا ما دعا للہ دا, ایہا المبعوث فینا جئت بالامر مطاع, ٹھیک ہے نا, یہ اشعار پڑھتی تھیں. تو اس جگہ کو پھر ثنیات الوداع کا نام بھی, بلکہ پہلے سے اس جگہ کا نام ثنیات الوداع ہی تھا, ٹھیک ہے نا. نبی علیہ السلام جو مدینہ منورہ میں انٹر ہو رہے تھے نا, تو یہ جگہ تھی جس کو ثنیات الوداع کہتے تھے, ٹھیک ہے نا. تو شیر کیا پڑھتی تھی, طلع البدر علینا, بدر کہتے ہیں فل مون کو, فل مون جب وہ پورے اپنے آب و تاب کے ساتھ چمک رہا ہوتا ہے اور اس کی روشنی بالکل کمپلیٹ ہوئی ہوئی ہوتی ہے, حتیٰ کہ رات ایسی لگتی ہے کہ جیسے کہ وائٹنس پھیل گئی, ٹھیک ہے نا, ان کو ایام البیض بھی کہتے ہیں نا, کہ وائٹنس پھیل جاتی ہے رات کے اندر. تو انہوں نے کہا کہ ہمارے اوپر بدر طلوع ہوا ہے, یعنی نبی علیہ الصلوۃ والسلام کو فل مون سے تشبیہ دے رہے ہیں, جیسے فل مون کی اتنی اچھی روشنی. اچھا, فل مون کی روشنی میں اور سورج کی روشنی میں کیا فرق, کوئی بتائے؟ سورج کی بھی تو روشنی ہوتی ہے اور فل مون کی بھی روشنی ہوتی ہے. انہوں نے طلع الشمس علینا نہیں کہا, ہاں بالکل صحیح فرمایا, سورج کی روشنی جو ہے نا وہ اس کے اندر بہت گرمی ہوتی ہے, تھوپ ہوتی ہے, تپش ہوتی ہے, جبکہ چاند کی جو روشنی ہوتی ہے یہ سورج ہی کی روشنی کو ریفلیکٹ کر رہی ہوتی ہے, رائٹ, اس کی کوئی اپنی روشنی کو تھوڑی ہے چاند کی, رائٹ, لیکن اس روشنی کی ریفلیکشن کی وجہ سے اس کی روشنی جو ہے نا وہ ٹھنڈی ہو جاتی ہے. اسی وجہ سے جب آپ رات کو نکلیں اور فل مون کی نائٹ ہو نا, تو وہ بڑی ٹھنڈک سی اس کے اندر محسوس ہوتی ہے, ٹھیک ہے. تو نبی علیہ السلام کا نور بھی ہے اور اس نور کے اندر دھوپ والی گرمی بھی نہیں ہے, ठीक है ना। तो इस वजह से नबी अलैहिस्सलाम को बदर से तशबीह दी। हालांकि शेर तो बड़ा अच्छा बनता है, तला शमसु अलैना है, वो भी शेर बन जाता है, लेकिन तला बदरु अलैना फरमाया मिन सनियातिल विदा। अच्छा, उन्होंने सवाल किया मामूर मीन्स, मामूर का मतलब होता है समवन हु हैज बीन ऑर्डर्ड, जिसको ऑर्डर मिला हुआ है, ठीक है ना। तो इस वजह से नबी अलैहिस्सलाम फरमाते थे कि ऊंटनी जो है ना मेरी, इसको अल्लाह ताला ने ऑर्डर किया हुआ है, तुम इसको गाइड करने की कोशिश ना करो, तुम उसको अपने घर ले जाने की कोशिश ना करो, ये वहीं रुकेगी जहां अल्लाह ताला की तरफ से इसको हुक्म हुआ है। अमर कहते हैं हुक्म को। सनियातिल विदा जो है ना, इसके बारे में ज्यादा तहकीक नहीं कर सके, लेकिन थोड़ा सा जो अंदाजा हुआ है वो ये है कि जो रास्ता था ना, इसको ये जो लोग थे ना सनियातुल विदा कहते थे, यानी यहां पर ना लोग जो है वो जुदा होते थे, विदा होते थे, है ना। और इस जगह के बारे में जो नॉन मुस्लिम्स थे वहां पे और जो यहूदी थे, उन्होंने ना लेजेंड्स मशहूर करी हुई थी, झूठी झूठी कहानियां, लेजेंड्स कहते हैं ऐसी झूठी झूठी कहानियां, ठीक है ना। हेराक्यूलस है, इतना बड़ा सा है, उसने जो है आसमान को अपने कंधे के ऊपर उठाया हुआ है ना, ये लेजेंड है, ठीक है ना, कोई इसकी हकीकत नहीं है, लेकिन है वो झूठी कहानी। उसी तरह की और भी बहुत सारी। तो उन्होंने मशहूर किया हुआ था कि जो जगह है ना सिनियातुल विदा, यहां से अगर कोई शख्स गुजरेगा ना तो या तो वो मर जाएगा या जो है ना वो गधे की तरह से आवाज निकालना शुरू कर देगा, ब्रेइंग लाइक अ डोंकी, ठीक है, यानी वो कुछ गधा बन जाएगा, वो डोंकी बन जाएगा, ठीक है ना। अब ये क्या होता है, इसको वहम कहते हैं, तवहुमात कहते हैं, इनकी कोई रियलिटी नहीं होती, लेकिन ये बातें मशहूर हो जाती हैं, हमारे यहाँ मशहूर है ना इस तरह की चीजें। एक ही बस मुझे याद आती है, बाकी बहुत सारी हैं, लेकिन कि वो सामने से काली बिल्ली अगर गुजर जाएगी तो आपका दिन सारा का सारा खराब हो जाएगा, आप कुछ मसला होने वाला है आपके साथ, है ना। वो काली बिल्ली का क्या ताल्लुक भाई मसले के साथ, दिन के खराब होने के साथ, लेकिन ये एक वहम है लोग उसके ऊपर बिलीव करके, है ना, ये हो गया तो ऐसा हो जाएगा, वो हो गया तो ऐसा हो जाएगा, ये सब झूठ होता है। तो इन लोगों ने झूठ मशहूर किया होता है इस जगह से। अल्लाह ताला ने इसी रास्ते को पसंद किया इन लोगों की खुशबख्ती, है ना, सारी जो इन लोगों की अच्छाई थी नबी अलैहिस्सलाम की वजह से मदीना मुनव्वरा को वो मुकाम मिला जो आज जानते हैं। और ये सब किस रास्ते से आया, सनियातुल विदा, राइट, यानी वो जितने झूठे लेजेंड्स थे अल्लाह ताला ने इन सब को खत्म करवा दिया, कोई नहीं, इन सब चीजों की कोई हैसियत नहीं होती। अल्लाह ने को थोड़ी बताया इस जगह के बारे में कि ये अच्छी जगह है कि बुरी जगह है, ठीक है, तुमने अपनी तरफ से बना लिया इन बातों। तो तला अल बद्रु अलैना मिन सनियातिल विदा वजब शुक्र अलैना, हमारे ऊपर शुक्र वाजिब हो गया है कि अल्लाह ताला ने हमें ऐसे चौदहवीं का चांद अता फरमाया, हम अल्लाह ताला का शुक्र अदा करें। मा दा लिल्लाह दा, जब तक अल्लाह ताला को लोग पुकारते रहेंगे, जब तक यानी ये दुनिया कायम रहेगी, हमारे ऊपर वाजिब है कि हम अल्लाह ताला का इस बात पर शुक्र अदा करें कि अल्लाह ताला ने हमें अपने हबीब अलैहिस्सलाम अता फरमा दिए, ठीक है। अय्युहल मबऊसु फीना, ऐ वो जात, ऐ वो पैगंबर अलैहिस्सलाम जो कि हमारे दरमियान अल्लाह ताला ने भेजे हैं, जे तबिल अमरी मुता, अल्लाह ताला की तरफ से ऐसे आप हुक्म लेकर के आए हैं कि जिनके अतात हमारे ऊपर वाजिब है, ठीक है। तो ये बहुत खूबसूरत से ही माशाल्लाह बहुत रहत सारे लोगों ने इसको पढ़ा भी है, आपको अच्छे अच्छे लोगों की आवाज में ये नज़म पढ़ी भी मिल भी जाएगी इंटरनेट के ऊपर। अच्छा, और फिर एक और भी है शेर जो बनी नज्जार की लड़कियां ये शेर पढ़ रही होती थी, नहरु जवारो मिन बिन बनी नज्जारिन, बनी नज्जारिन, कि हम जो है ना बनी नज्जार की लड़कियां हैं, बनी नज्जार के पड़ोस में उस एरिया के अंदर रहती हैं। या हब्बदा मुहम्मदुन मिन जारिन, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम हमारे कितने अच्छे पड़ोसी हैं जो कि मक्का मुकरमा से हमारे पड़ोस में आ गए, हमारे नेबरहुड के अंदर आ गए, ठीक है ना। तो बनी नज्जार की लड़कियां भी ये वाले शेर पढ़ रही थी, और हर शख्स जो है ना वो बहुत खुशी से बोल रहा था, जा अनी नबीउल्लाही जा रसूलुल्लाही, आ गए अल्लाह के नबी, आ गए अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम, ठीक है ना। इतने खुश थे ये लोग, लोगों ने कहा, और सही बुखारी के अंदर मनकूल है कि बरा बिन आज़म रज़ियल्लाहु अन्हु फरमाते हैं कि मैंने मदीना मुनव्वरा वालों को इतना खुश होते हुए कभी भी नहीं देखा जितना खुश जो है वो नबी अलैहिस्सलाम के आने के ऊपर हुए। और जब नबी अलैहिस्सलाम की वफात हो गई ना, तो मैंने मदीना मुनव्वरा वालों को इतना ज्यादा गमगीन कभी नहीं देखा, राइट। जब आए थे तो बरा बिन आज़म ने ये भी फरमाया कि हर जगह जो है ना मुझे नहीं, अनस रहमतुल्लाह ने फरमाया कि मदीना मुनव्वरा के हर जगह रूहानी तौर पर एक स्पिरिचुअली एक एनलाइटेंड रेडिएंट बन चुकी थी, जब ही तो मदीना मुनव्वरा कहा गया, नूर से रेडिएंट हो चुकी थी हर चीज, ठीक है ना। ये کشفی چیز ہوتی ہے کہ کچھ لوگوں کو یہ ریڈینس نظر بھی آنا شروع ہو جاتی ہے، فیل بھی ہونا شروع ہو جاتی ہے. اور جب نبی علیہ السلام کی وفات ہوئی اور قبر مبارک کے اندر آپ صلی اللہ علیہ وسلم کو اتارا تو فرماتے ہیں کہ ہر چیز ہمیں تاریخ محسوس ہو، جیسے اندھیرا چھا گیا ہو مدینہ منورہ کے اندر. لیکن ریلیٹیولی اسپیکنگ، آف کورس ہمیشہ والا اندھیرا نہیں چھا آتا، لیکن جو روشنی نبی علیہ السلام کے زمین کے اوپر ہونے کی وجہ سے ہوتی تھی، اب وہ والی روشنی نبی علیہ السلام کے زمین کے نیچے چلے جانے سے فرق تو پڑ جائے گا نا. تو اللہ صلی اللہ علیہ وسلم نے یہ فرمایا تھا. اچھا، پھر مدینہ منورہ میں کچھ افریقنز بھی رہتے تھے، جیسے آج بھی بہت سارے افریقنز وہاں پہ رہتے ہیں، ایتھیوپیا سے آئے ہوئے لوگ وہاں پہ بھی سیٹل ہوئے تھے. تو ان لوگوں نے نیزوں کا کرتب ہے نا، کوئی خاص طریقے سے وہ کچھ کرتے تھے کہ نیزوں کو ایسے گھماتے تھے، پھینکتے تھے، جو بھی کرتے تھے، تو انہوں نے باقاعدہ یہ کرتب بھی کر کے دکھایا. ٹھیک ہے، یعنی اٹ واز لائک اے کارنیول، ایوری ون واز ہیپی. ٹھیک ہے نا، اور آپ صلی اللہ علیہ وسلم کی شان میں پھر وہ شعر بھی پڑھ رہے تھے وغیرہ. اچھا، نبی علیہ السلام کی جو اونٹنی تھی وہ پھر چلتی رہی چلتی رہی، حتیٰ کہ وہ پہنچ گئے بنی نجار کے لوگ جس جگہ رہتے تھے نا، یہ قبیلہ تھا بنی نجار، وہاں پہ یہ اونٹنی پہنچ گئی. ٹھیک ہے، وہاں پہنچ کر کے نا وہ ایک جگہ پر بیٹھ گئی. ٹھیک ہے، پھر نبی علیہ السلام بیٹھے رہے، کچھ نہیں کیا، اترے نہیں. تھوڑی دیر بعد یہ اونٹنی پھر سے کھڑی ہو گئی، اور کھڑی ہو کر کے تھوڑی سی آگے گئی اور پھر ایک جگہ پہ بیٹھ گئی. پھر نبی علیہ السلام بیٹھے رہے اس کے اوپر. ٹھیک ہے، تھوڑی دیر کے بعد پھر کھڑی ہو گئی، اور کھڑی ہو کر کے واپس ایگزیکٹلی اسی جگہ پہ آ کے بیٹھ گئی جہاں سب سے پہلے بیٹھی تھی. ٹھیک ہے نا، اور اب جو وہ بیٹھی ہے نا، تو اب اس نے اپنی اونٹ کی گردن ایسی ہوتی ہے نا لمبی سی یوں کر کے ہے، تو اب اس نے اپنی گردن کو زمین پہ رکھ دیا، بچھا دیا جیسے زمین کے اوپر، اس کو کہتے ہیں گردن ڈال دینا. ٹھیک ہے نا، اب اس نے جو گردن ڈال دی نا تو نبی علیہ السلام اب اترے وہاں سے. ٹھیک ہے، اور جس جگہ پہ اب اونٹنی بیٹھی ہوئی تھی تو وہاں پر جو ہے وہاں پر بعد میں مسجد نبی بنائی تھوڑی دیر کے بعد. اور جس جگہ پر وہ بیچ میں جا کر کے بیٹھی تھی نا، وہ جگہ کون سی تھی؟ وہ حضرت ابو ایوب انصاری رضی اللہ تعالیٰ عنہ کا گھر تھا، گھر کے بالکل سامنے. ٹھیک ہے نا، تو آپ صلی اللہ علیہ وسلم پھر ابو ایوب انصاری رضی اللہ تعالیٰ عنہ کے گھر پہ ہوتے. کچھ کتابوں کے اندر یہ بھی لکھا ہوا ہے کہ اونٹنی جو ہے نا وہ بس ایک ہی جگہ پہ بیٹھی تھی جہاں پہ نبی علیہ السلام نے پھر مسجد نبی بنائی، لیکن جب بیٹھ گئی پھر نبی علیہ السلام اتر گئے نا، تو نبی علیہ السلام کا جو سامان تھا نا، کجاوا جو اونٹی کے اوپر رکھا ہوا ہوتا ہے، اس کے اندر سارا سامان ٹائڈ اپ ہوتا ہے، تو کجاوا جیسے اترا نا تو ابو ایوب انصاری رضی اللہ عنہ جو ہے نا وہ آئے اور لپک کر کے اس کو اٹھا لیا. ٹھیک ہے نا، اور اٹھا کر کے نا وہ اپنے گھر. تو نبی علیہ السلام نے فرمایا اس وقت کہ آدمی تو اپنے کجاوے کے ساتھ ہی ہوتا ہے نا، یعنی اس کا کجاوا، یعنی اس کا جو سامان ہے، اس کا لگیج جو ہے، وہ جہاں پر ہوگا ظاہر اس کو اسے ادھر ہی جانا پڑے گا. تو ابو ایوب انصاری نے لپک کر کے چونکہ اٹھا لیا، تو اب وہ بازی دے گئے دوسروں سے. اب وہ جدھر جا رہے ہیں تو نبی علیہ السلام انہیں کے ساتھ ان کے گھر پہ چلے گئے. لیکن وہ دوسری کتابوں میں لکھا ہوا ہے، اس کتاب کے اندر یہی لکھا ہوا ہے کہ پہلے ایک جگہ بیٹھی، پھر اٹھ کر کے ابو ایوب انصاری کے گھر کے سامنے بیٹھی، پھر اٹھ کر کے واپس پہلی جگہ پہ بیٹھ گئی. وہاں پہ پھر نبی علیہ السلام نے قیام فرمایا، اور یہاں پہ نبی علیہ السلام نے مسجد بنائی. ٹھیک ہے، اس مسجد کے بنانے کے بارے میں پہلے بھی ہم بات کر چکے ہیں کہ آپ صلی اللہ علیہ وسلم نے یہاں پہ لوگوں کو بتایا کہ ہم یہاں مسجد بنائیں گے، تو لوگوں نے کہا کہ بنائیں بالکل، ہماری تو خوش بختی ہے کہ آپ ہمارے شہر میں آئے ہیں، آپ ہمارے لیے مسجد بنائیں گے. لیکن نبی علیہ السلام نے فرمایا کہ نہیں، میں ایسے نہیں بناؤں گا، میں اس جگہ کو پہلے مجھے بتاؤ کہ کس کی جگہ ہے یہ، میں اس سے اس کو پرچیز کروں گا، باقاعدہ خریدوں گا. لوگوں نے بہت کہا، کہتا کہ نبی کوئی مسئلہ نہیں ہے، ہم آپ کو فری دیتے ہیں یہ جگہ. نہیں، لوگوں نے بتایا کہ اچھا یہ دو بھائی ہیں، ایک کا نام ہے سہل اور دوسرے کا نام ہے سہیل. سہل اور سہیل دو بھائی ہیں. ٹھیک ہے، تو ان اور وہ دونوں یتیم بھی ہیں، یعنی ان کے والد کا انتقال ہو چکا ہے. تو نبی علیہ السلام نے پھر، چونکہ وہ تو چھوٹے تھے، تو نبی علیہ السلام نے ان کے چچا سے ملاقات کری جو کہ ان کے والی تھے، اور بچوں کی پھر اجازت دی گئی، اور چچا نے پھر نبی علیہ السلام اجازت دی، بچوں سے بھی اجازت لے لی، اور نبی علیہ السلام نے پوری پیمنٹ کری. پیمنٹ کیسے کری؟ ابو بکر صدیق رضی اللہ عنہ نے پیسے دیے، اور اس سے پھر آپ صلی اللہ علیہ وسلم نے اس جگہ کو خرید دیا. ٹھیک ہے، اب کتنا ٹائم رہ گیا؟ 15 منٹ اور رہ گئے. تو اب ایک اور بہت انٹرسٹنگ بات جو کہ پہلے بھی बहुत पहले शायद हम क्लास में डिस्कस कर चुके हैं, लेकिन ये चूंकि मौका आया तो दोबारा डिस्कस करने की होगी वो बात, वो क्या कि ये जो बनी नजार थे ना, ये जो कबीला था बनी नजार का, ये नबी अलैहिस्सलाम के रिलेटिव्स भी थे। ठीक है, कैसे थे? ननियाल, राइट, यानी आप सल्लम की वालदा हजरत आमना रज़ियल्लाहु अन्हा जो थी, आमना बीबी आमना जो थी, तो उनकी फैमिली, ठीक है, ये भी सही बात है, लेकिन और तफसील इसके अंदर ये है, और डिटेल ये है कि ऊपर जाकर के ना, ये हजरत अबू हजरत अब्दुल मुत्तलिब रज़ियल्लाहु अन्हा के मामू, ठीक है, ये जो बनी नजार थे ना, वो हजरत अब्दुल मुत्तलिब जो नबी अलैहिस्सलाम के दादा थे, तो उनके मामू लोग यहाँ पर आकर, ठीक है ना, और फिर वहीं से फिर आगे चल करके हजरत आमना रज़ियल्लाहु अन्हा का भी फिर वही वाला खानदान था। तो नबी अलैहिस्सलाम सलाम के इस तरीके से ये ननियाल भी बने और अबू तालिब रज़ियल्लाहु अन्हा के ननियाल, यानी दादा के ननियाल, ठीक है। तो इस तरीके से ये लोग जो थे, बहरहाल ये लोग नबी अलैहिस्सलाम सलाम के दूर के रिलेटिव्स, ठीक है। नबी अलैहिस्सलाम सलाम चाहते भी थे कि अपने रिश्तेदारों में ही आकर के रहें, क्योंकि रिश्तेदारों के साथ एक रिश्तेदारी का ताल्लुक होता है ना, तो अब आप उनसे फेवर ले रहे हैं ना, ये क्या आप उनके घर के अंदर जा करके रह रहे हैं, ठीक है, तो बेहतर ये है कि आप अपने रिश्तेदारों से ही फेवर ले लें, बजाय इसके कि आप किसी और से अननोन से फेवर लें। जब आपके पास चॉइस है कि भाई रिश्तेदार भी मौजूद हैं और नॉन रिश्तेदार भी मौजूद हैं और दोनों चाहते हैं कि आपको अपने घर में रखें, तो अल्लाह ताला ने ये पसंद फरमाया है कि जो आपके रिश्तेदार हैं उनको आप प्रेफर करें, ठीक है ना, ये दीन के खिलाफ नहीं है, ये दीन के मुताबिक कि रिश्तेदारों को प्रेफर करें, लेकिन जब दोनों ईमान वाले, दोनों आपसे मोहब्बत करने वाले हो, तो फिर रिश्तेदारों को प्रेफर करें, ठीक है ना। रिश्तेदारी निभाना ये दीन का हिस्सा है। कब रिश्तेदारी नहीं निभा सकते? जब रिश्तेदार नॉन मुस्लिम्स हों, रिश्तेदार मुखालिफ हों, और गैर रिश्तेदार वो मुसलमान हों, ईमान वाले हों, मोहब्बत करने वाले हों, तो उस वक्त रिश्तेदारों को प्रेफर नहीं कर सकते, ठीक है ना। उस वक्त जो है वो गैर रिश्तेदार को प्रेफर कर, ठीक है, की बात इंशाल्लाह आप लोगों को समझ में आती होगी। तो नबी अलैहिस्सलाम सलाम चाहते भी थे कि हम रिश्तेदारों में रहें, लेकिन अगर नबी अलैहिस्सलाम सलाम खुद से जा करके रहते ना, तो फिर ये पॉसिबिलिटी थी कि चूंकि हर बंदा ये चाहता था, और हर बंदा दायरे वो उस वक्त आप जो जो मुसलमान वहां पे रहते थे, तो सारा दीन तो उनको अभी नहीं पता था ना कि भाई दीन के अंदर ये चीज अहम है, ये चीज अहम है, ये चीज, हर चीज तो उन लोगों को नहीं पता थी। तो ये मुमकिन था कि वो लोग ये सोचते कि भाई ये तो गलत बात है कि हमारी बात तो मानी नहीं, और अपने रिश्तेदारों के दरमियान जाकर के रहना शुरू कर दिया, है ना, भाई हम भी तो मोहब्बत करने वाले हैं, हम भी तो मुसलमान हैं, हम भी तो चाहते हैं, तो यहाँ पर तो नबी अलैहि सलाम ने जो है वो अपने रिश्तेदारों को प्रेफर कर लिया, ठीक है ना। बाद में जाकर के लोगों को पता लगना शुरू हो गया, नहीं, रिश्तेदारों को अल्लाह ताला ने अहम रखा है, इस वक्त नहीं पता था, तो इस वक्त ऐन मुमकिन था कि उनके दिल के अंदर शैतान वसवसे डाल देता, बदगुमानी डाल देता, ठीक है ना, कि ये तो गलत हो गया, ये तो सही नहीं किया, ठीक है ना। तो इस बदगुमानी से बचाने का अल्लाह ताला ने क्या तरीका निकाला कि भाई ऊँटनी के ऊपर, नबी रसूलुल्लाह सलाम ने ऊँटनी को कुछ नहीं कहा, किसी को इजाजत भी नहीं दी कि ऊँटनी को पकड़ के लेकर के जाओ, तो अब लोगों को इत्मीनान हो गया कि भाई ऊँटनी जो है ना, ये तो जाहिर है अल्लाह ताला ने जो उसके दिल में डाली है वही काम करेगी ना, ठीक है, ये कोई पहले से कोई ट्रेन करके कोई आया था, पहले से ट्रेन किया हुआ था जाकर नबी बिल्कुल फर्स्ट टाइम मदीना मुनव्वरा में दाखिल हुए, सबको ये बात पता। तो इस तरीके से शैतान के वसवसों से सारे लोग बच गए, किसी के दिल में ये ख्याल नहीं आया कि नबी अलैहि सलाम ने जो है ना वो रिश्तेदारी की वजह से जो है वो ये फैसला किया है और हमें छोड़ दिया, हमारी हमारी इज्जत करी वगैरह वगैरह, ठीक है। अच्छा जी,
वहाँ पर एक बातचीत में दुआ मांगी थी,
हाँ वो अब अगली बात है जो आप लोगों को बतानी है, कि जो पहले कह रहे थे ना कि पहले भी ये बात हो चुकी है, वो ये बात थी कि इस वाकये से, इस टाइम से 700 years ago, 700 साल पहले, 700 साल पहले का मतलब क्या है, ईसा अलैहिस्सलाम से भी पहले, ठीक है ना, 700 साल पहले एक बादशाह यहाँ पर आया था, यमन का बादशाह था, तो बा कहते थे यमन के बादशाहों को, जैसे जैसे है ना रोम के बादशाहों को क्या कहते हैं, कैसर, और जो ईरान के बादशाह थे उनको कसरा कहते हैं, اور جو ایتھوپیا کے بادشاہ ہیں ان کو نجاشی کہتے ہیں, وہ ٹائٹلز ہیں, ٹھیک ہے. اسی طریقے سے جو یمن کے بادشاہ ہوتے تھے ان کو تبا کہتے تھے, ٹھیک ہے نا. تو یہ جو تبا تھے ان کا نام تھا, ان کا ایکچولی نام نہیں لکھا ہوا ہے, لیکن یہ تباؤں میں سے ایک تبا تھے, غالباً تبا اسعد ابو کرب. بہرحال تو یہ نا اپنے بہت بڑے لشکر کے ساتھ اس جگہ سے گزرے تھے. ان کے لشکر کے اندر 400 علماء بھی تھے اور باقی بہت سارے دوسرے لوگ بھی تھے, ٹھیک ہے نا. تو جب علماء, اچھا وہ جو علماء تھے وہ تورات کے علماء تھے. تورات موسیٰ علیہ السلام پر نازل ہوئی ہوئی کتاب, عیسیٰ علیہ السلام پہ تورات نازل نہیں ہوئی, کیونکہ عیسیٰ علیہ السلام کا تو زمانہ بھی آیا ہی نہیں تھا, یہ تو 700 ایئرس پہلے لوگ تھے نا. تو تورات کے عالم تھے یہ لوگ. جب مدینہ منورہ پہنچے نا تو انہوں نے مدینہ منورہ کی جب سائنس دیکھے, احد پہاڑ ہے, کھجور کے باغ ہیں, یہاں پر آتش فشاں پہاڑ ہے اور لوگ ایسے, یہ ساری چیزیں دیکھی نا, انہوں نے اپنے بادشاہ سے کہا ہماری تورات کے اندر اس جگہ کی نشانیاں موجود ہیں کہ یہاں پر اللہ کے آخری نبی نے آنا ہے, آخری نبی نے. اچھا ابھی زکریا علیہ السلام نے بھی آنا ہے اور یحییٰ علیہ السلام نے بھی آنا ہے, عیسیٰ علیہ السلام نے بھی آنا ہے, ٹھیک ہے نا. ان لوگوں نے آخری نبی کی نشانیاں جب دیکھ لی, انہوں نے کہا جی ہمیں وہ ٹھیک ہے, ہم تو آخری نبی, ٹھیک ہے, ہم نے تو آخری نبی کے انتظار میں ادھر ہی رہنا ہے. تو بادشاہ نے کہا کہ اچھا ٹھیک ہے, تم سارے کے سارے 400 علماء تم یہیں پہ رہو. بادشاہ کے پاس بہت سارا مال اسباب تھا, اس نے سب کو خوب سارے پیسے بھی دیے, خوب سارے سونا چاندی وغیرہ بھی دیا. کتاب میں یہ بھی لکھا ہے کہ شاید ان میں سے بہت سو کی شادیاں بھی نہیں ہوئی ہوئی تھی, بادشاہ نے جو ہے نا ان سب کا نکاح بھی کروا دیا کہ ابھی تم فیملی کے ساتھ یہاں پہ سیٹل ہو, ٹھیک ہے نا, فیملی ریزیڈنس. اور گھر بھی بنا کر کے دیے بادشاہ ان سب کے لیے, 400 گھر بنا کر کے, ٹھیک ہے. اچھا جب 400 گھر ان سب کے لیے بنا دیا نا, تو بادشاہ نے ان میں سے ایک گھر بنایا اور کہا کہ یہ جو گھر ہے نا یہ میں بنا رہا ہوں ان آخری نبی کے لیے, ٹھیک ہے نا, کہ جب وہ آئیں گے. تورات کے اندر اگر نشانیاں ہیں تو سچی نشانی ہے, وہ غلط نہیں ہو سکتی, انہوں نے یقیناً آنا ہے. اس کو کہتے ہیں بلیف, فرم بلیف, یقین. اس کو کتنا یقین تھا کہ اس نے نبی علیہ السلام کی ایک گھر بنا دیا پورا, ٹھیک ہے نا. اور گھر بنا کر کے اپنے ایک کوئی سینئر عالم ہوں گے ان سے کہا کہ بھائی آپ جو ہے نا اس گھر کے اندر رہیں, کیونکہ گھر کو اگر خالی چھوڑ دیں گے پتا نہیں کتنے 100 سال کے بعد آئیں گے تو گھر میں تو پھر مینٹین بھی تو کرنا پڑتا ہے نا گھر کو. تو ان کو باقاعدہ جیسے کرایہ دار کے طور پر رکھتے ہیں نا گھر کے اندر, بھی مینٹین کرتے رہنا گھر کو. تو ان کو گھر کے اندر رکھا اور پھر اس کے بعد اس نے ایک کاغذ کے اوپر, یا جو کہ ان کو طریقہ کا ہوتا تھا لکھنے والی چیز, اس کے اوپر شعر لکھے نبی علیہ السلام کے, ٹھیک ہے. کیا لکھا اس نے, شہدت علی احمد انہ, میں گواہی دیتا ہوں کہ احمد جو ہے نا, انہ رسول من اللہ باری النسب, ٹھیک ہے, کہ احمد جو ہے وہ اللہ تعالیٰ کے سچے رسول ہیں. فلو مد عمری الى عمره, اگر میری عمر اتنی لمبی ہو گئی, ٹھیک ہے, کہ ان کے آنے تک میں زندہ رہا, اٹ واز پاسبل, کسی کی عمر اللہ تعالیٰ 500 سال کر دیں, کیا حضرت نوح علیہ السلام کی عمر جو ہے وہ 1000 سال کی اللہ تعالیٰ نے کر دی, حضرت سلمان فارسی رضی اللہ تعالیٰ عنہ کی عمر 350 سال کر دی, تو ان کی عمر بھی. تو خیر انہوں نے کہا اگر میری عمر اتنی لمبی ہو گئی نا جتنی کہ ان کی عمر تک میں پہنچ گیا, لکن تو وزیر له وابن عم, تو میں نہ ان کا وزیر بن جاؤں گا اور ان کا خدمتگار بن جاؤں گا, ٹھیک ہے. اور یہ انہوں نے لکھ کر کے جو ہے وہ ایک لیٹر کے ساتھ اس عالم کے سپرد کر دیا کہ بھئی آپ یہاں پر رہیں گے نا اس گھر کے اندر, اگر وہ آ گئے اور آپ کی ملاقات ہوئی تو آپ میری طرف سے یہ لیٹر ان کو دے دیجیے گا. اس لیٹر میں انہوں نے یہ بھی لکھا تھا کہ میں آپ, یعنی اس شعر کے اندر نہیں کہا نا کہ میں گواہی دیتا ہوں کہ آپ اللہ کے نبی, ٹھیک ہے, تو اگر آپ کی زندگی میں آ گئے تو آپ ان کو یہ دے دیجیے گا, اور اگر آپ کی زندگی میں نہیں آئے تو آپ اپنی اولاد کو یہ لیٹر دے دیجیے گا کہ وہ اگر ملاقات ہو تو دے دیں, ان کی بھی زندگی میں نہیں آئے وہ اپنی اولاد کو دے دیں. تو یہ جو ابو ایوب انصاری رضی اللہ تعالیٰ تھے نا, یہ دراصل اسی عالم کی اولاد سے, ٹھیک ہے. اچھا علماء نے یہ بھی لکھا ہے کہ عام تو یہی ہے نا, ہم کہتے ہیں کہ بھئی نبی علیہ السلام نے ابو ایوب انصاری رضی اللہ تعالیٰ عنہ کے گھر میں قیام کیا, لیکن اگر آپ اس ہسٹری کو سامنے رکھیں تو نبی علیہ السلام نے کس کے گھر میں قیام کیا, بادشاہ کے گھر میں نہیں قیام کیا بھائی, اپنے گھر میں قیام کیا, رائٹ, کیونکہ بادشاہ نے یہ گھر نبی علیہ السلام کے لیے بنایا تھا, یہ گھر نبی علیہ السلام کو ہدیہ کر دیا تھا, اب یہ نبی علیہ السلام کی ملکیت ہو گئی تھی. ابو ایوب انصاری رضی اللہ عنہ کی یہ اس طرح سے تھی کہ ہی واز اے کیئر ٹیکر, جیسے کہ ہم کرایہ دار رہتے ہیں, کیئر ٹیکر کے طور پر, حارث کے طور پر گھر میں رہتے ہیں نا, اونر کو تھوڑی ہوتے ہیں, اونر اس گھر کے نبی علیہ السلام خود ہی تھے. ठीक है जी, हाँ लेटर मिल गया था ऑफकोर्स, ठीक है, लेटर बचा करके रखा हुआ था। उस जमाने में मटेरियल भी वो लेदर का इस्तेमाल होता था, उसके ऊपर लिखने का तरीका भी ऐसा था। आज भी ऐसे ऐसे लेटर आपके म्यूजियम के अंदर मिल सकते हैं। तो फिर नबी अलैहिस्सलाम जो है वो हजरत अबू अय्यूब अंसारी रज़ी अल्लाह अन्हु के घर में तशरीफ ले गए। अच्छा, ये जो घर भी बनाया था ना, ये डबल स्टोरी था, सिंगल स्टोरी, यानी ग्राउंड फ्लोर नहीं थी इसके अंदर, इसके अंदर फर्स्ट फ्लोर भी थी। तो अबू अय्यूब अंसारी ने फरमाया कि अल्लाह के नबी आप ना ऊपर वाली मंजिल पर रहें। क्यों? इसलिए कि अगर आप नीचे रहेंगे ना तो हमारे कदम आपके ऊपर होंगे, ये तो बेअदबी हो जाएगी। आप नीचे हम ऊपर, है ना, हमारे पैर आपके ऊपर होंगे, ये तो बहुत बड़ी बेअदबी हो जाएगी, आप नीचे रहें, ठीक है ना। लेकिन नबी अलैहिस्सलाम ने इस प्रपोजल को कबूल नहीं किया। आप सदन फरमाया कि नहीं, मैं यहाँ पे रहूंगा तो मुझसे तो लोग मिलते आते रहेंगे, ठीक है ना। तो अब वो मिलने के लिए आएंगे, तो अगर मैं ऊपर वाली फ्लोर पे होंगे ना तो तुम्हारी फ्लोर के थ्रू, अच्छा उसमें कोई अलग से, जैसे वो होता ना वो वन यूनिट, क्या कहते हैं उसको, टाउन रूम जो होते हैं जिनमें दोनों फ्लोर की एंट्रेंस अलग होती है, तो अब उस तरह की एंट्रेंस नहीं होगी। तो ऊपर जाने के लिए नीचे वालों के थ्रू होकर के ऊपर जाना कुछ इंतजाम होगा, तो तुम लोगों को तकलीफ होगी। जो भी मुझसे मिलने आएगा तुम लोगों को उठना पड़ेगा, तुम लोगों को उनका ख्याल करना पड़ेगा, तो तुम्हारी तकलीफ हो जाएगी। तो इस वजह से ना मैं नीचे की फ्लोर पे रहता हूँ, तुम ऊपर की फ्लोर पे रहो, ठीक है ना। अब जब ये हुक्म हो गया, तो जब हुक्म हो जाता है ना, अल अमरु फौकल अदब, अमर जो होता है ना हुक्म, वो अदब के ऊपर हो जाता है, ठीक है ना। अब ये बेअदबी नहीं कहलाएगी क्योंकि ये हुक्म के ऊपर कर रहे हैं ना, ठीक है ना। इसी तरीके से एक दफा हमारे शेख के जो शेख थे हजरत गुलाम हबीब रहमतुल्लाह अलैह, उनका भी जिक्र हुआ है क्लास के अंदर पहले, बहुत लंबे चौड़े से सफेद और जबरदस्त उनकी शान थी, अजीब व गरीब किस्म की शख्सियत थी वो, ठीक है। तो एक दफा वो मक्का मुकरमा आए हुए थे हज उमरा वगैरह करने के लिए, तो एक साहब ने उनको मस्जिद में कहा कि हजरत आप मेरे घर खाना खाने के लिए चले, ठीक है ना। तो उन्होंने कहा चलो ठीक है, चलते हैं तुम्हारे घर खाना खाने के लिए। तो अब वो जो साहब थे ना, उन्होंने कहा नहीं हजरत आप आगे चले ना, मैं आपके पीछे पीछे चलूंगा, ठीक है ना, मैं आपको पीछे से रास्ता बताता रहूंगा, आप आगे आगे चलें। तो उन्होंने कहा चलो ठीक है यार, मैं आगे चलता हूँ, तुम पीछे चलो, अदब की वजह से आप आगे चले, मैं आपके पीछे पीछे चलूंगा। तो हजरत थोड़ा सा आगे गए ना, तो अब वो पीछे से बता रहा है। अब मक्का मुकरमा के अंदर गलियां भी बहुत तंग तंग गलियां होती थी, पहाड़ी इलाका है, ऐसा है वैसा है, तो बार बार जो है ना वो कुछ गलती हो जाए, अब वो नीचे से देर हो जाए उसको बताने में कुछ गलत। हजरत ने उससे कहा कि भाई तुम मेरे आगे आ जाओ। उन्होंने कहा नहीं नहीं नहीं, आप मेरे आगे चले, बेअदबी हो जाएगी, मैं आपके आगे कैसे आ जाऊँ, आप मेरे आगे चले। तो फिर हजरत ने कहा चलो ठीक है, थोड़ा फिर और आगे चले, फिर उसके बाद कुछ गलती हो गई, है ना। हजरत ने कहा भाई आगे आ जाओ यार तुम मेरे। नहीं 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 हजरत आप आगे चले, आप आगे चले, है ना। फिर इसी तरह से कुछ हुआ, तो जब दो तीन दफा हुआ ना, तो हजरत कहने लगे तू मेरा शेख है कि मैं तेरा शेख हूँ, तुम मेरे शेख हो कि मैं तुम्हारा शेख हूँ, तुम मुझे, तुम मेरी बात ही नहीं मान रहे हो, मैं तुम्हें कह रहा हूँ तुम आगे चलो, अल्लाह के बंदे आगे चलना शुरू हो जाओ, ठीक है ना। ये बेअदबी नहीं होगी क्योंकि मैं तुम्हें हुक्म दे रहा हूँ ना आगे चलने के लिए, तो ये बेअदबी नहीं होगी। तुम जो है वो बात मान नहीं रहो, बात ना मानना असल में बेअदबी हो, ज्यादा बड़ी बेअदबी होती है बात ना मानना, ठीक है ना। तो अब हमें ये बात समझ में नहीं आती, हम कहते हैं नहीं शेख मेरी बात मान करके चले, ठीक है। अजीब कुछ इस किस्म के मसले बड़े हमें डील करने पड़ते हैं, पता नहीं वो क्लास में है कि नहीं है। एक ने ऐसी कहा आलमी दीन की बेअदबी नहीं करनी, उनको कह रहे हैं कोई काम करने के लिए, उनको इस बात की फिक्र पड़ी हुई कि ये आलम दीन की बेअदबी नहीं होनी चाहिए। भाई आपको कहा है काम करने के लिए, तो आप कर उनके समझ में नहीं आई ये बात, ठीक है। बहरहाल थोड़ी सी अकल इस्तेमाल करनी पड़ती है तो बात समझ में आ जाती है। एनीवे, तो नबी अलैहिस्सलाम ने हुक्म फरमाया कि तुम लोग ऊपर रहो मैं नीचे रहो, इसमें बेअदबी नहीं होगी, ठीक है। तो अब ये लोग ऊपर जो रहते थे ना, तो बहुत उनको फिक्र होती थी कि जी कहीं हमारी कदमों की वजह से आवाज़ ज़्यादा ना हो, नबी अलैहिस्सलाम अगर सो रहे होंगे तो उनकी नींद खराब हो जाएगी। जैसे कि ऊपर रहने वालों को ख्याल करना चाहिए कि नीचे वालों को उनकी आवाज़ों की वजह से तकलीफ ना हो, ठीक है। तो बहुत ख्याल करते थे, हत्ता कि इतना ज़्यादा ख्याल करते थे कि एक दफ़ा क्या हुआ कि इनका इनके घर में एक पानी का मटका था, तो वो मटका टूट गया। अब उसके अंदर जितना पानी था ना, वो सारा का सारा ज़मीन पे फ्लो हुआ। तो उस ज़माने के अंदर तो आजकल के ऐसी कंस्ट्रक्शन नहीं होती थी कि पानी अगर ज़मीन पे गिर गया है तो वो नीचे नहीं पहुंचेगा, तो वो सीप होकर के, जैसे आज भी पाकिस्तान के अंदर बहुत ज़्यादा सीपेज हो जाती है, ऊपर का पानी नीचे आने छुट जाता है। तो इन लोगों को इतनी फिक्र हुई کہ پانی کہیں نیچے نبی علیہ السلام کے اوپر ٹپکنا نہ شروع ہو جائے، پیچھے سیپیج نہ ہو جائے. انہوں نے نہ ایک ہی کپڑا تھا ان کے پاس، کوئی اس قسم کی چادر تھی، اس کو بچھا بچھا کر کے پانی کو سوک کرنا شروع کر دیا، ہے نا، کہ وہ پانی کہیں سیپ کر کے نبی علیہ السلام کو تکلیف نہ پہنچائے. اور ان کے بارے میں ایک اور بات لکھی ہوئی ہے کہ سارا نبی علیہ السلام کا کھانا پینا جو ہے نا وہ انہوں نے اپنے ذمے لیا ہوا تھا. ٹھیک ہے، تو جب کھانے کا وقت ہوتا تھا، ان کی جو ابو ایوب، ام ایوب انصاری حضرت انانا جو تھیں، تو وہ کھانا بناتی تھیں، اور ابو ایوب انصاری جو ہے وہ کھانا نبی علیہ السلام کو پہنچاتے تھے. تو نبی علیہ السلام کھانا کھا لیا کرتے تھے، اور کبھی کبھی جو ہے نا وہ تھوڑا سا کھانا چھوڑ دیا کرتے. ٹھیک ہے نا، تو اب وہ کھانا جو تھا نا پھر آپ صلی اللہ علیہ وسلم اوپر بھیجوا دیا کرتے تھے. تو جب وہ اوپر آتا تھا تو اس کھانے میں نا یہ لوگ دیکھتے تھے کہ نبی علیہ السلام کی انگلیوں کے نشان کہاں پر ہیں. ٹھیک ہے، کہ جو انہوں نے کھایا ہے تو اب انگلیوں کے کچھ نہ کچھ نشان. اوپر جس چاول تو زمانے میں یہ لوگ نہیں کھایا کرتے تھے، چاول بعد میں عرب میں پہنچا. ٹھیک ہے نا، اس زمانے میں روٹی اور سالن اس طرح کی چیزیں ہوتی تھی، تھوڑی سی ہارڈ قسم کی، تو انگلیوں کے نشان پڑ جاتے ہوں گے کھانے کے اندر. ٹھیک ہے، جیسے ذرا ہارڈ قسم کی دال ہو تو اس کے اوپر انگلیوں کے نشان بن جاتے ہیں. تو یہ لوگ نا انہی نشانوں سے پھر کھاتے تھے، وہیں سے کھانا شروع کرتے. ٹھیک ہے نا، یہ ان کی محبت تھی. ٹھیک ہے، تو ایک دفعہ نا انہوں نے کھانا بنایا ان کی وائف نے، اور اس کھانے کے اندر انہوں نے لہسن ڈال دیا اور پیاز ڈال دیا. ٹھیک ہے، لہسن اور پیاز، ٹھیک ہے، گارلک اینڈ انین. تو نبی علیہ السلام کے پاس نیچے بھیجا، تو پھر نبی علیہ السلام نے تھوڑی دیر کے بعد وہ واپس اوپر بھجوا دیا، اور اس کے اندر انگلیوں کے نشان نہیں تھے. تو ان کو اندازہ ہو گیا کہ لگتا ہے نبی علیہ السلام نے نا بالکل کھایا ہی نہیں ہے اس کھانے، کم بھی نہیں تھا، انگلیوں کے نشان بھی نہیں تھے. تو نبی علیہ السلام سے پھر انہوں نے پوچھا کہ اللہ کے نبی آج آپ نے کھانا نہیں کھایا؟ تو انہوں نے فرمایا کہ نہیں، تم لوگ کھا لو، میں نے اس لیے نہیں کھایا کیونکہ کچا ادرک، کچا لہسن اور پیاز ہوتا ہے نا، تو اس کے اندر آپ کو پتہ ہے جھانس ہوتی ہے نا، اسمیل ہوتی ہے اس کے اندر، تو میرے منہ کے اندر نا جھانس آ جائے گی، اسمیل آ جائے گی، اور میری ملاقات ہوتی ہے فرشتوں سے. ٹھیک ہے، تو فرشتے جو ہے نا ان کو منہ کی بدبو اچھی نہیں لگتی، وہ قریب نہیں آئیں گے. ٹھیک ہے، تو اس وجہ سے میں نہیں کھاؤں گا، تم کھا لو. یعنی یہ حرام نہیں ہے، یہ ناجائز نہیں ہے، تم کھا لو، تمہیں کو تھوڑی فرشتوں سے ملاقات کرنی ہے، بات کرنی ہے، مجھے کرنی ہے نا. جبرائیل علیہ السلام اکثر نبی علیہ السلام کے پاس جب آتے تھے نا، تو آپ صلی اللہ علیہ وسلم کی ہونٹوں سے اپنے ہونٹ کو ملا دیا کرتے. نبی علیہ السلام جو پڑھتے تھے قرآن مجید نا، اتنا قریب آ کر کے سنا کرتے. ٹھیک ہے، تو فرشتے اس طریقے سے بالکل، یعنی فرشتوں کا تو معاملہ انسانوں والا معاملہ نہیں ہے نا، وہ تو ایک نورانی مخلوق ہے. ٹھیک ہے، تو وہ اس طریقے سے قریب آ جاتے ہیں، دور بیٹھ کر کے نہیں بھی بات کرتے، بہت قریب آ جاتے ہیں کیونکہ وہ فرشتے ہیں. تو اور لیکن اللہ تعالیٰ نے عجیب سسٹم بنایا، ویسے تو فزیکل ورلڈ اور اسپرچل ورلڈ بالکل الگ الگ چیزیں، وہ ہمیں نظر بھی نہیں آتے، ہم ان کو فیل بھی نہیں کر سکتے، لیکن جو ہماری اسمیل ہوتی ہے نا، یہ اسمیل وہ ایک فزیکل ورلڈ کی چیز ہے، یہ رائٹ مالیکیولس، جو فزیکل مالیکیولس ہوتے ہیں ان سے یہ اسمیل آگے پھیلتی ہے نا، وہ فرشتے جو ہے نا وہ فیل کرتے ہیں. ٹھیک ہے، نبی علیہ الصلوۃ والسلام اسی وجہ سے مسواک کا بھی انتہائی زیادہ اہتمام. ٹھیک ہے نا، اگرچہ کہ مسلمانوں کو بھی اس بات کی تاکید ہے، مسلمانوں کو کیوں تاکید ہے اس بات کی، حالانکہ مسلمانوں نے تو تھوڑی فرشتوں سے اس طریقے سے بات کرنی ہوتی ہے، ملاقات کرنی ہوتی ہے. ہاں، وہ مسواک کی سنت انہوں نے اس وقت جو ہے نا وہ چھوڑی بھی تھی، تو پھر جب مسواک کی سنت شروع کری تو پھر وہ فتح ہو گئی تھی. وہ بات کا وقت ایسا ہوا زمانے کا، لیکن ہم آپ سے یہ پوچھ رہے ہیں کہ نبی علیہ السلام تو مسواک کا اتنا زیادہ اہتمام فرماتے تھے تاکہ منہ کی بدبو ختم ہو جائے، اور مسواک کی لکڑی کے اندر ایک خوشبو ہوتی ہے. ٹھیک ہے نا، تو وہ خوشبو پھر منہ کے اندر آ جائے، فرشتوں کی وجہ سے فرماتے تھے. اب ہم کہیں گے جی ہمیں تو ضرورت نہیں ہے مسواک کرنے کی، کیونکہ ہم نے تو فرشتوں سے بات ہوا کوئی نہیں کرنی، تو پھر ہمیں کیوں اتنا زیادہ مسواک کی تاکید کری گئی ہے؟ انسانوں کی تکلیف کے لیے، ابھی یہ کہہ رہے تھے یا کچھ اور، انسانوں کی تکلیف کے لیے، کیونکہ ہمارے منہ سے جو بدبو آئے گی نا تو اس سے فرشتوں کو تو مسئلہ نہیں ہے، کیونکہ وہ تو ہمارے پاس آتے ہی نہیں، ہم ایسے بھی نہیں ہیں. ٹھیک ہے نا، لیکن انسانوں کو تکلیف ہوگی اس سے. ٹھیک ہے نا، جو ساتھ رہنے والے ہیں، اسپیشلی جب آپ آمنے سامنے بیٹھ کر کسی سے بات کر رہے ہوتے ہیں نا، عجیب بات یہ ہے کہ آپ کے منہ کی بدبو آپ کو نہیں آتی، آپ کو پتا نہیں چلے گا. آپ کو پتا کب چلے گا؟ اگر چیک کرنا ہو کہ آپ کو آپ کے منہ کے اندر بدبو ہے کہ نہیں ہے، دوسرے سے پوچھنا پڑے گا ہمیشہ، نہیں وہ تو بہت دیر ہو جائے گی. اس کا طریقہ یہ ہوتا ہے ایسے کریں، अपना ये बहुत काम की चीज बता रहे हैं आपको, अनफॉर्चुनेटली जो लोग देख नहीं सकते हैं उनको हम एक्सप्लेन कर देते हैं। अपना हाथ जो है ना, अपनी पांव हथेली, उसको अपने मुंह के सामने लेकर के आए और ऐसे करें, ठीक है। तो अगर आपके मुंह के अंदर बदबू होगी ना, वो फौरन रिफ्लेक्ट होकर के आपके नाक के अंदर जाएगी, आपको पता चल जाएगा कि मुंह के अंदर बदबू है कि नहीं, ठीक है। और अगर ऐसा है, फौरन जा करके पेस्ट, टूथपेस्ट यूज करें, अगर घर में मिसवाक नहीं है तो टूथपेस्ट यूज करें, ठीक है ना, या कोई माउथ वॉश यूज करें, ठीक है। जरूरी नहीं है कि जी मिसवाक नहीं है तो अब मैंने कुछ नहीं करना, मैंने बदबू ही लोगों को सुनानी है, ठीक है, टूथपेस्ट यूज कर लें। अच्छा, तो ये एक वाकया हो गया हज़रत अबू अय्यूब अंसारी का। और इसके बाद फिर हम बड़ी तफसील से अगली क्लास के अंदर पढ़ना शुरू करेंगे कि मदीना मुनव्वरा में फिर जो वाकयात होने शुरू हुए, इसमें सबसे पहले जो वाकयात हैं वो हैं यहूदियों के साथ नबी अलैहि सलाम का क्या मामला हुआ, ठीक है। बहुत सारे यहूदी मुसलमान हो भी गए थे लेकिन मेजॉरिटी जो है वो मुसलमान नहीं हुए थे। तो एक ही करके उनके वाकयात पढ़ेंगे। किसी को अगर कोई सवाल पूछना है तो आप पूछ लीजिए। कोई और सवाल है किसी के पास? अच्छा, एक और बात याद आ गई थी, पिछली क्लास में एक्चुअली किसी ने पूछा भी था और जो उस वक्त याद नहीं थी तो गलत बता दिया था कि सलमान फारसी रज़ी अल्लाह अन्हु दरख्त पे जो चढ़े हुए थे और उन्होंने नबी अलैहि सलाम के बारे में बातें सुनी थी, तो किसी ने कहा था कि ये उस वक्त पेश आया था ये वाकया जब नबी अलैहि सलाम कुबा में पहुंचे थे, ठीक है ना, लेकिन उस वक्त हमने ये कह दिया था कि नहीं ये वाकया बाद में पेश आया, तो ये गलत था। ये वाकया कुबा के वक्त ही पेश आया था, जब नबी अलैहि सलाम कुबा में आ गए थे ना, उसी वक्त सलमान फारसी रज़ी अल्लाह अन्हु जो है वो बाग में काम कर रहे थे। अच्छा, बाग जो था वो दूर था, वो कुबा में नहीं था, वो बाग वो दूर था, वहां पे वो दरख्त के ऊपर चढ़े हुए थे दरख्त में से फल वल तोड़ने, वो खजूर तोड़ने के लिए, और नीचे जो है ना उनका जो मास्टर था वो और मास्टर का जो चचेरा भाई था ना वो आपस में बातें कर रहे थे कि ये कुबा वालों को क्या हो गया है और वहां से एक आदमी आ गया है और सारे के सारे वहां पहुंचे हुए हैं और उस आदमी का इस्तेमाल कर रहे हैं, ये कर रहे हैं वो कर रहे हैं, ये बड़ा आपस में ना गुस्से में बातें कर रहे थे, ऊपर दरख्त के ऊपर सलमान फारसी रज़ी अल्लाह अन्हु सुन रहे थे और उन्होंने सुना, उनको पता लग गया कि ये अल्लाह के नबी हैं जिनकी वजह से मैं यहाँ पहुंचा। बहुत खुश हुए, हत्ता कि इतना खुश हुए कि उनको ऐसा लगा जैसे मैं अभी मैं गिर जाऊंगा नीचे, लेकिन बच गए, गिरे नहीं असल, ठीक है। तो ये वाकया उसी वक्त पेश आया था जब आपस में दोबारा पहुंचे थे, ठीक है। चले, अब कोई सवाल अगर नहीं है तो पास देते हैं। वाकुदावाना अनिल खंडिल्ला।